नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। गाउँटोल, शहर बजार जताततै यति बेला चुनाव लागेको छ। किसान चुनावसँगै खेतबारीको काममा व्यस्त छन्। अरू हिउँदे बालीसँगै अहिले प्याज रोप्ने सिजन हो। आजको कार्यक्रममा हामी प्याज खेतीको विषयमा कुरा गर्छौं। यस विषयमा साथी विष्णु विश्वकर्माले नार्क अन्तर्गतको बागवानी अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक ईश्वरी प्रसाद गौतमसँग कुराकानी गर्नुभएको छ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अब कुराकानी शुरू गरौं। प्याज लाउने समय छ अहिले, यो चिसोयाम बढेसँगै अब धेरै ठाउँमा किसानहरूले प्याज लाउने गरेका छन्। प्याजको बेर्ना उमार्नेदेखि लिएर प्याज लगाउने, सार्ने, पानी सिँचाइ गर्ने कुरामा पनि ध्यान दिनुपर्छ। सुरुमा प्याजको बेर्नादेखि शुरू गरौं न। प्याजको बेर्ना अहिले धेरै ठाउँमा लगाइएको छ, कति ठाउँमा लगाउने तयारी पनि होला, के कस्तो छ प्याज लाउने तौर तरिका?
सबभन्दा पहिले त बेर्ना भन्दा पनि बिउबाट हामीले कुरा गरौं, किनभने प्याज यस्तो चाहिने तरकारी बाली हो जसको चाहिने बिउहरू चाँडै नष्ट भएर जान्छ। त्यस हुनाले सबभन्दा पहिले किसान ठगिने भनेको के हो भने नयाँ किसिमको बिउ लिएको छ कि पुरानो किसिमको बिउ लिएको छ भन्ने कुरा सबभन्दा पहिले पत्ता लगाउन पर्यो र बिउको सोर्स कस्तो छ। जस्तै धेरै ठाउँहरूमा कहिलेकाहीँ हामीले अनुसन्धानहरूमा अथवा अन्य ठाउँहरूबाट ल्याएको बिउहरू बजारबाट भर्खरै किनेर ल्याएका छौँ तर बारीमा लगाउँदा फेरि उम्रिँदैन। त्यस हुनाले किसान दाजुभाइहरूलाई मैले के सल्लाह दिन्छु भने सबभन्दा पहिले प्याजको बिउ किन्न जाँदा बजारमा कहिले प्याकिङ भएको छ, त्यसको डेट एक्सपायर कहिले छ, त्यो एक वर्षभित्रको जाने बिउ किनेर जाने ल्याउनुहोस्, त्यसपछि जाने तपाईँले लगाउन सुरु गर्नुहोस् भनेर मैले पहिले सजेसन त्यो दिन्छु। त्यसपछि बिउ ल्याइसकेपछि हामीले अब नर्सरीमा जाने राखिन्छ बिउहरू। नर्सरी गराउँदा त अब हामीले पटक पटक भनेका छौँ कि जाने चौडाइ 1 मिटर, लम्बाइ जाने आवश्यकता अनुसार जति पनि बनाउन सकिन्छ र उचाइ 15 सेन्टिमिटर जति अग्लो गराएर प्याजका बिउहरू चाहिँ राख्न सकिन्छ। र प्याज चाहिँ उम्रिन यो समयमा उम्रिन अलि धेरै चाहिँ लामो समय लाग्ने हुँदा सकेसम्म सकिन्छ भने प्याजलाई ल्याएर चाहिँ भिजाएर जस्तै धेरै चिसो हुने ठाउँमा मलमलको कपडा जुन मार्किङको कपडामा चाहिँ प्याजलाई भिजाएर त्यसलाई चाहिँ पोको पारेर चाहिँ अगेनामाथि अथवा दिउँसो घाममा चाहिँ राखेर अलिअलि जाने टुसा आइसकेपछि रोप्नुभयो भने प्याज चाहिँ राम्ररी जाने उम्रिन सक्छ। र कहिलेकाहीँ के हुन्छ भने प्याजको बिउबाट जाने धेरै रोगहरू जाने सर्ने सम्भावना हुन्छ। अब बजारबाट प्याकिङ भएको जाने प्याजको बिउहरूमा उपचार गरेको चाहिँ छैन। यदि उपचार गरेको छैन भने 1 केजी बिउलाई 2.5 ग्राम बेबिस्टिन भन्ने जाने धुलो हुन्छ त्यो भिजाइसकेपछि त्यसमा जाने राम्ररी मोलेर प्याजमा जाने नर्सरी जाने बनाइसक्नुभयो। नर्सरीमा जाने कुटोले जाने प्याज रोपिसकेपछि माथिबाट जाने धुलो माटोले छोपेर प्याज जाने यसरी लगाउन सकिन्छ। त्यो लगाइसकिसकेपछि नर्सरीमाथि छापो दिन पर्यो। छापो दिइसकेपछि हलुका तरिकाले सिँचाइ जाने दिनु आवश्यक छ।
त्यति गरेपछि प्याज तपाईँले ढुक्कसँग अब उम्रेको पाउनुहुन्छ। त्योभन्दा अलिकति कुराकानी गरौँ, यो बिउमा पनि बेर्ना बढीले किन्ने गरेका छन्। बिउ सबै ठाउँ सजिलै उम्रिँदैन, अलिक बढी मेहनत गर्नुपर्ने हुन्छ लगाउने तरिका थाहा नपाएर पनि। तर बेर्ना उमारेको बेर्ना ल्याएर सार्न बहुतै सजिलो, खास गरी ग्रामीण भेगमा यो बढी हुन्छ। सहरबाट बेर्ना किनेर लाउने गरिन्छ, सहरका पनि धेरै ठाउँमा लगभग यस्तै चलन छ। यो बेर्ना सार्दाखेरि के कति कुरामा ध्यान दिनु पर्ला? किन्दाखेरि, सार्दाखेरि, त्यो सारेपछि त्यसलाई हेरविचार गर्ने कुरामा कतिको ध्यान पुर्याउनु पर्ला किसानले?
अब सबभन्दा पहिले त बेर्ना अब कस्तो छ, कुन जातको हो, जात अनुसार चाहिँ तपाईँले कुन जात प्याज लाउन खोजेको छ त्यसको बेर्ना चाहिँ ल्याउन पर्यो। तपाईँले भनिसक्नुभयो अनि धेरै जसो किसानहरूले जाने प्याजको बेर्ना किन्ने चलन छ भन्नुभयो नि, किन भएको भन्दा मेरो चाहिँ व्यक्तिगत अनुभव भन्नुहुन्छ भने प्याजको बिउहरू धेरै जसो ठाउँमा उम्रिँदैन। मैले अहिले भनिसकेँ कि व्यापारीहरूले पनि पुरानो बिउ भएपछि त्यत्तिकै ल्याएर फाल्ने त होइन, किसानहरूलाई बेच्छ अथवा मिसाएर बेच्ला अथवा के गरेर बेच्ला, ठूलो परिणाममा प्याजको बिउ किन्दाखेरि प्याकेट नखोलिकन ल्याउँदाखेरि त्यसमा डेटहरू चाहिँ एक्सपायर भएको हुँदैन, अथवा चाहिँ राम्रो किसानले चाहिँ डेट भएको प्याजको बिउ किन्छ, एउटा यो कारण हुनसक्छ। अर्को ल्याएर रोप्नुभन्दा पहिले त अब तपाईँको जग्गामा कति छ प्याजको चाहिँ उचाइ कति छ, धेरै चाहिँ लम्बा धेरै लामो प्याजको बिउ भयो भने त्यसलाई केही चाहिँ माथिको एक भाग टुप्पो जति काटेर फेरि रोप्ने चलन छ, र रोप्दा फेरि 15 सेन्टिमिटरको चाहिँ दूरीमा लाइन गराएर प्याज रोप्ने गरिन्छ। खास गरेर अनुसन्धानले के देखाएको छ भन्दाखेरि हाम्रा किसानहरूले हुन त तराईतिर जाने हो भने हामीले हिले बिहारमा पनि प्याज रोपेको देखिन्छ, कुनै ठाउँमा धुले बिहारमा पनि प्याज रोपेको देखिन्छ। प्याज रोप्दा बेर्ना रोप्दा फेरि रोपिसकिसकेपछि त्यसलाई राम्रोसँग जाने माटोले थित्ने जाने चलन छ, जुन अरू जाने बिरुवाहरूमा त्यसमा धेरै थित्दियो भने पछि प्याजको गानो ठुलो हुन पाउँदैन, त्यस हुनाले हलुका थिचेर अथवा त्यो प्याजको बेर्नामा भएको साना गानाहरू हलुका माटोमा छोपेर हलुका तरिकाले चाहिँ पुरेर चाहिँ लगाउनु भयो भने प्याज चाहिँ राम्ररी चाहिँ उत्पादन हुन सक्छ। दोस्रो कुरा के छ भन्दाखेरि यदि तपाईँको चाहिँ खेतबारीमा ढुसीहरू चाहिँ बढी लागेको छ, ढुसीहरू लाग्ने सम्भावना छ भने प्याजको बेर्ना रोप्नुभन्दा पहिले भनौँ न 1.5 ग्राम बेबिस्टिन अथवा सिस्टमेटिक जाने विषादीहरू ल्याएर 1 लिटर पानीमा राखेर 10-15 मिनट जति प्याजलाई डुबाएर रोप्नुभयो भने प्याजको पछि जाने फिल्डमा गएर जाने कहिलेकाहीँ कोहेर प्याज ढल्ने सम्भावना हुन्छ, त्यस्तो सम्भावना कम हुन जान्छ।
अलिकति बढी नै ध्यान पुर्याउनु पर्यो प्याज लाउँदाखेरि। अर्को कुरामा यो प्याज लगाएर तपाईँले बेर्नाको कुरा गर्नुभयो, सबै ठाउँमा उम्रिँदैन र धेरैले किन्छन्, अहिले बढी जसो कुन जातका प्याजका बेर्ना किन्ने र कुन जातका प्याजका बेर्ना लाउने त?
अब अहिले खास गरेर नेपालमा सिफारिस भएको जात रेड क्रियोल भन्ने जात छ, र नेपालमा सबभन्दा बढी प्रख्यात जातै त्यही छ, र त्यो लाउँछन् किसानहरूले। त्यसपछि अर्को यान 53 भनेर चाहिँ नासिक 53 पनि भन्छ, नासिक रेड पनि भन्छ, त्यो जात लाउँछ। तर चाहिँ नेपालको चाहिँ परिप्रेक्ष्यमा हेर्ने हो भने सबभन्दा राम्रो चाहिँ रेड क्रियोल भन्ने जात हो, त्यसको गाना चाहिँ यान 53 भन्दा अलि चाहिँ सानो भए तापनि त्यसको भण्डारण शक्ति अति राम्रो छ, लामो समयसम्म चाहिँ कुहुँदैन, भण्डारण गरेर हामीले लामो समयसम्म राख्न सक्छौँ। नेपालीले जाने जाने पिरोको स्वाद पनि त्यसमा अलि बढी छ, त्यस हुनाले अहिले लगाउनलाई जाने हामीले रेड क्रियल भन्ने जात नै जाने सिफारिस गरेका छौँ।
यो रेड क्रियल लाउँदा बेर्ना सार्दा यसको महत्व पहिलेदेखि थियो कि तपाईँको अनुसन्धानबाट नयाँ पत्ता लागेको हो, या किसानले पहिलेदेखि लाउँदै आएका थिए?
अब यो रेड क्रियल भन्ने त किसानहरूले पहिलेदेखि जाने लाउँदै आएका थिए, र अहिले हामीले अनुसन्धानले खास के गरेको छ भन्दाखेरि प्याजमा जाने त्यति नार्गले नेपाल कृषि अनुसन्धान परिषदले त्यति चाहिँ विगतमा त्यति काम गरेको देखिँदैन, तर विगतमा चाहिँ हामीले के गरेका थियौँ भन्दाखेरि नेपाल प्याजमा जहिले पनि विदेशीको मुखमा जाने ताक्न पर्ने, र नेपाल चाहिँ प्याजमा सफिसियन्ट भएन भनेर हामीले जाने यो मौसमको अलावा बेमौसममा प्याज कसरी चाहिँ गर्न खेती गर्न सकिन्छ भन्ने बेमौसमी प्याज सम्बन्धी हामीले केही अनुसन्धानहरू गरेका थियौँ, त्यसबाट राम्रो जाने रिजल्ट आएको थियो, र जाने त्यसै रिजल्टलाई आधार मानेर होला सायद नेपाल सरकारले, तत्कालीन नेपाल सरकारले जाने प्याज मिसन भन्ने कार्यक्रम पनि ल्यायो, यहाँलाई जाने थाहा चाहिँ छैन, र त्यो पछि विफल भयो। किन विफल भयो भन्ने कुरा अब जाने तपाईँले सोध्नुहुन्छ, मेरो लागेको कुरा जाने मैले भन्नुहोला।
विफल भयो भन्नुभयो, अलिकति छोटोमा भनिदिनुहोस् न, जस्तो प्याज अहिले पनि धेरै मात्रामा भारत र केही मात्रामा चीनबाट ल्याइन्छ, अझ बढी जस्तो त भारतमै, तपाईँले कार्यक्रम सरकार ल्याउँदा असफल भयो भन्नुभयो, कारण के रहेछ त्यस्तो?
अब खास भन्ने हो भने प्याजमा नेपालमा जाने काम गर्ने भनेको यसभन्दा पहिले जाने डाक्टर केदार बुढाथोकीले उहाँ बेमौसम प्याजमा काम गर्नुभएको थियो, र त्यसपछि प्याजमा जाने काम गर्ने दोस्रो भनेको मै हो, र जब चाहिँ म लुम्ले कृषि अनुसन्धान केन्द्रमा म कार्यरत थिएँ त्यतिखेर जाने बेमौसमी प्याज खेती जाने गर्न सकिन्छ नेपालको हावापानीमा भने मैले केही वर्ष रिसर्च सुरु गरेँ। त्यो रिसर्च सुरु गरेको जाने अलावा चाहिँ हाम्रो त्यहाँ विभिन्न चौमासिक वार्षिक गोष्ठीहरूमा विभिन्न जिल्ला कृषि कार्यालयका चाहिँ प्रमुखज्यूहरू आउनुहुन्थ्यो, उहाँले त्यो प्रेजेन्टेसन देख्दाखेरि र त्यहाँको जाने फोटाहरू प्याज देख्दाखेरि निकै सफल भएको जाने ठान्नुभयो। त्यसपछि तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुखले भैरवामा ए यो जाने तराईतिर प्याज जाने राम्रो हुने हो, यहाँको रिसर्च अनुसन्धानबाट हामीले थाहा पाएछौँ भनेर उहाँले जाने इन्डियाबाट जाने बिउ मगाएर जाने त्यसमा केही काम जाने सुरु गर्नुभयो। सुरु गर्नुभयो, प्याज सफल भयो, त्यसपछि पछि जाने सायद त्यस्तै भएर होला। र नेपाल सरकारले जाने प्याजमा प्याज मिसन कार्यक्रम ल्यायो। त्यो बेलामा म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बागवानी अनुसन्धान प्रमुखको रूपमा काम गरेको थिएँ। त्यसपछि त्यो जाने केही प्याज मिसन आउनुभन्दा केही दिन अगाडि जाने मन्त्रालयबाट आज एउटा टोली जान्छ, भोलि एउटा टोली जान्छ, फुर्सदै भएन। हामीसँगबाट नलेजहरू उहाँले धेरै लिनुभयो र प्याज मिसन जाने सुरु गर्नुभयो। सायद भैरवा त्यसपछि कोपिल वस्तुतिर प्याजको क्षेत्रफल 81 बढ्यो हेर्नुहोस्। तर त्यसमा के विचार पुर्याइएन भने त्यो बेमौसमी प्याजमा त एक अथवा डेढ महिनाभित्र बेमौसमी प्याज चाहिँ बजारमा खपत भएन भने प्याज चाहिँ स्प्राउटिङ भएर जाने, प्याजको चाहिँ अब स्प्राउटिङ भनेको प्याज पलाउन थाल्छ र नोक्सान भएर जान्छ। त्यो कुरा त्यतिखेर ध्यान दिएन। किन भन्दाखेरि हो प्याजको त्यस्तो बेमौसमी प्याज खेतीमा जुन हामी खेती प्रविधि गरेका थियौँ त्यसलाई पनि कन्ट्रोल गर्ने मेकानिजमहरू थियो, त्यसमा पनि रिसर्च चाहिने आवश्यक थियो। त्यतिखेर रिसर्चलाई आउट अफ मिसन कार्यक्रम अन्तर्गत चाहिँ बाहिर राखियो। त्यस हुनाले ल्याएर 81 जाने प्याजहरू चाहिँ बाँड्यो, बिउहरू बाँड्यो, किसानहरूले उत्पादन गरे, प्रशस्त उत्पादन पनि भयो, तर स्टोरेज चाहिँ गर्न सकेन। स्टोरेज गर्न नसक्दा फेरि किसानहरूले धेरै घाटा चाहिँ सहन पर्यो, किनभने प्याज उहाँको कुहेर गयो। त्यस हुनाले अर्को वर्ष त किसानहरू लाएनन्। त्यो के थियो भन्दाखेरि जुन कार्यक्रम आएको थियो त्यो कार्यक्रम चाहिँ कम्प्लिट अनुसन्धान तथा प्रसार र अरू अब हाम्रो यहाँको अनुसन्धानले गर्न सक्थ्यो अथवा सक्नन्थ्यो, बाहिरबाट पनि हामीले टेक्नोलोजी चाहिँ भित्राउन सक्थ्यौँ। र तर चाहिँ के छ भन्दाखेरि 81 मिसन कार्यक्रम आएर त्यसमा अनुसन्धान बिना आओ अनुसन्धानलाई संलग्न गराइएन। त्यो बेलामा सायद संलग्न गराएको भए त्यो स्टोरेजको प्रब्लमहरू अनुसन्धानले केही सफल गर्न त सक्थ्यो होला, परीक्षण सञ्चालन गर्थ्यो होला। त्यो पनि एउटा मेरो विचारमा, मेरो पर्सनल विचारमा त्यो एउटा प्याज मिसन चाहिँ फेल हुनुको कारण हो।
त्यो एउटा तपाईँले जुन अनुसन्धान गर्नुभयो त्यहाँ परीक्षण एक ढङ्गबाट भयो तर त्यसको प्रयोग अर्को ढङ्गबाट भयो। सरकारले तपाईँहरूबाट जति सल्लाह सुझाव लिएर प्रत्यक्ष निगरानी पनि सुरु गर्नुपर्थ्यो त्यो गरेन, त्यसका कारण घाटा खानु पर्थ्यो, त्यो मिसन नै असफल भयो भन्नुभयो। अब किसानले यो प्याज लाउँदा यो मौसमी जात भनौँ बेमौसमी भन्दा पनि यसमा कुन कुन जात बढी ध्यान दिनु पर्ला? तपाईँले अघि भन्नुभएको थियो एउटा जात, त्यो बाहेक अरू कुन कुन जात प्रयोग गर्न सके?
अब अहिलेको हकमा के छ भन्दाखेरि नेपालमा अस्ति म कालीमाटी मार्केटमा पनि गएको थिएँ, प्याजका कति जातहरू उपलब्ध छ भनेर। त्यहाँ नेपालमा अहिले प्याजका दुईटा जात मात्र, खास गरेर हाइब्रिडको त कुरा छोडौँ, हाइब्रिड बाहेक अर्का जातहरू दुईटा जात मात्र उपलब्ध छ। एउटा चाहिँ नासिक रेड भन्ने छ, एउटा रेड क्रियल भन्ने छ। र खास गरेर चाहिँ यो सिजनमा लाउने भनेको रेड क्रियोल जात हो। अब नासिक रेड पनि यो सिजनमा हुन्छ। नासिक रेड चाहिँ बेमौसममा पनि खेती गर्न सकिन्छ, यो मौसममा पनि हुन्छ। तर अलिकन जाने त्यसलाई जाने लगाउने समयमा तर तरिका मिलेन भने त्यसको चाँडै डुगु आउँछ र डुगु आउने पर्सेन्ट गानो भन्नुभन्दा डुगु आउने पर्सेन्टेज चाहिँ धेरै हुन्छ। त्यस हुनाले हामीले अहिले किसानलाई के भन्छौँ भन्दाखेरि अहिले तपाईँले जाने सबभन्दा रेड क्रियल नै लाउन चाहिँ उत्तम हुन्छ भनेर चाहिँ हामीले सल्लाह दिन्छौँ।
रेड क्रियल उत्तम जात हो अहिलेको तुलनामा। बेमौसमको बारेमा कुरा गर्न कतिको सान्दर्भिक हुन्छ, अहिले बेमौसमी प्याज पनि धेरै फर्स्ट आएको छ नेपालमा। प्याज त सधैँ चाहिन्छ, सधैँ लाउँछ, सधैँ खाइन्छ, त्यसैले बेमौसमी प्याजलाई कसरी लाउनु त छोटोमा त्यो पनि भनिदिनुहोस् न।
अब बेमौसमी प्याज भनेको चाहिँ हाम्रो जुन चाहिँ उचाइ हेरे, जस्तै विभिन्न ठाउँमा असारदेखि जाने बेमौसमी प्याजका बेर्नाहरू जमाउन सुरु गरिन्छ। र सबभन्दा पहिले जाने त्यसमा ध्यान दिनपर्ने कुरा के छ भन्दाखेरि जात चाहियो। यो मौसमी प्याज भनेको हाम्रो जाने एउटा जात हो, लङ डे हो, बेमौसमी भनेको सर्ट डे हो। गानो लाग्नको निम्ति कुनै जातलाई छोटो दिनको आवश्यक पर्छ, कुनै जातलाई लामो दिनको आवश्यक पर्छ। त्यस हुनाले बेमौसमी प्याज लाउनको निम्ति जस्तै जाने हामीले यसभन्दा पहिले एग्री फोन डार्क रेड भनेर जाने हामीले सिफारिस गरेका थियौँ, त्यसमा यान 53 भन्ने जात पनि जाने बेमौसममा लगाउन सकिन्छ। यिनी जात लगाउँदाखेरि दुईटा तिनवटा कुरामा विचार पुरेपछि किसानले जाने लगाउन सक्छ। एउटा के छ भन्दाखेरि त्यति जुन चाहिँ बेमौसममा असार साउनमा जाने हामीले प्याजको बेर्नाहरू राख्छौँ, त्यो बेला आकाशबाट वर्षातको पानी जाने सुरु हुन्छ। त्यो वर्षातको पानीले गर्दा नर्सरीमा, जुन नर्सरी ब्यारमा हो, पानी पर्यो भने प्याजका बिरुवाहरू जाने मरेर जान्छ। त्यस हुनाले मुख्य कुरा के हो भने बेमौसमी प्याज खेती गर्दाखेरि भिरालो परेको जग्गामा नर्सरी गराउन पर्यो, त्यसपछि नर्सरी जाने माथिपट्टि छापो दिएर पानी तर्काउने व्यवस्था गर्न पर्यो। मुख्य कुरा मौसमको लागि त्यति आवश्यक छैन। बेमौसममा मुख्य दुईटा कुरा के हो भन्दाखेरि भिरालो जग्गा अथवा पानी तर्किने किसिमले चाहिँ ब्याड गराउन पर्यो र पानी चाहिँ बारम्बार चाहिँ आइरहने हुनाले पानी माथिबाट तर्कनको निम्ति छाप्रोको व्यवस्था गर्न पर्यो। र दोस्रो कुरा के छ भन्दाखेरि त्यति हुँदा हुँदै पनि कहिले काहीँ के हुन्छ भने त्यो मौसममा भेर्ना उमार्दा फेरि ह्युमिडिटी भनेको आर्द्रता धेरै भएको हुनाले केही रोगहरू लाग्न सक्छ जाने ब्याडमा। त्यो बेला जाने हामीले अलिकन जाने नर्सरीमा जाने ड्याम्पिङ हक भन्छ एउटा भेर्ना कुहिएर ढलेर मर्ने समस्या हुन्छ। त्यसको निम्ति जाने हामीले के छ भन्दाखेरि मैले अहिले भने कुनै पनि सिस्टमेटिक फन्जिसाइड अथवा बेबिस्टिन सबभन्दा राम्रो देखिएको छ। बेबिस्टिन चाहिँ नि सानो प्याजमा 1 देखि 1.5 ग्राम प्रति लिटर पानीमा हालेर हामीले जाने स्प्रे गर्ने झारीले अथवा स्प्रे गरे पनि त्यो जाने बेर्ना जाने बचाउन सक्यो। दोस्रो बेमौसमी प्याजमा जाने अर्को जाने के छ भन्दाखेरि बेमौसमी प्याज त पहाडका जाने भिराला जग्गाहरू मकै रोप्ने जग्गाहरूमा पनि चाहिँ लगाउन सकिन्छ। जसरी त्यो बेलामा असार साउन भदौतिर जाने वर्षात लगातार भइरहेको हुनाले त्यतिखेर बिरुवाहरू लगाउँदाखेरि भिरालो जग्गामा लगाउनु भयो भने सिँचाइको आवश्यक पनि परेन, खेतको आवश्यक पनि परेन, खेतैमा लाउन पर्छ भन्ने पनि छैन। दोस्रो कुरा, तेस्रो कुरा के छ भन्दाखेरि खास गरेर साउथ फेसिङ, नर्थ फेसिङ, इस्ट फेसिङ र पूर्व पश्चिम उत्तर दक्षिण भनौँ न जग्गा हुन्छ, बेमौसमी चाहिँ लाउँदाखेरि घामहरू प्रशस्त पारिलो जग्गा भएको जग्गा चाहिँ तपाईँले छान्न पर्यो। त्यसरी चाहिँ बिरुवा चाहिँ लगाउनु भयो भने अरू चाहिँ त्यसमा कति दूरीमा लगाउने, कसरी लगाउने, कति मल खाद लाग्ने, के राख्ने भन्ने जाने मौसम प्याज जस्तै हो। तर जाने गएर के हुन्छ भने खन्ने बेलामा जब प्याज छिप्पिन्छ त्यो बेलामा मौसमी प्याजमा तपाईँको के हुन्छ भन्दाखेरि प्याज छिप्पिसकिसकेपछि केही बोटहरू ढलिसकेपछि 50% बोट अथवा ढलिसकेपछि गानो तयार भयो भनेर किसानले जाने थाहा पाउँछ। त्यसपछि प्याज गएर ओखेल्ने जाने ओखेल्दछ भने बेमौसमी प्याजमा के हुन्छ भन्दाखेरि तपाईँले समयमा ओखेल्नु भएन भने प्याजहरू जाने फुल्छ र फेरि जाने प्याजहरू जाने बोटोहरू जाने मर्दैन। हेर्नुहोस् त्यसो हुनाले जब जाने बारीमा गएर तपाईँले हेर्नुहुन्छ असार साउनामा लागेको मङ्सिरसम्ममा जाने तपाईँको प्याज खन्ने समय हुन्छ कार्तिक मङ्सिरा अहिले जुन प्याज रोप्ने बेला हो त्यो बेलाको प्याज बेमौसम प्याज अहिले जाने खन्ने समय हुन्छ। यो समयमा जाने बारीमा गएर हेर्नुभयो भने दानाको साइज कत्रो भएको छ त्यो बाहिरैबाट पनि देख्न सकिन्छ। त्यसपछि लगभग 10 देखि 15% प्याजहरूमा डुगु आउनु फुल्न सुरु गर्छ। त्यतिखेर तपाईँले विचार गर्न पर्यो कि अब यो प्याज ओखेल्ने बेला भयो भनेर गएर जाने प्याज ओखेल्न पर्छ। ओखेल्न परिसकेपछि ओखेलिसकेपछि प्याजलाई 2.5 सेन्टिमिटर माथि गानोभन्दा 2.5 सेन्टिमिटर माथि जति प्याजको चाहिँ हरियो भाग पातहरू काट्न पर्छ र त्यो चाहिँ काट्दाखेरि अहिले जाने मङ्सिर पुसतिर कार्तिक मङ्सिरतिर त्यो हरियो सागको रूपमा बजारमा बिक्री हुन्छ। हेर्नुहोस् तपाईँको 40 रुपियाँ केजी मैले जाने दैलेखमा अनुसन्धान गर्दाखेरि मैले यस सम्बन्धी दैलेखमा केही अनुसन्धान गरेका थिएँ तलको जाने 60-70 रुपियाँ गानो बिक्री हुँदा माथिको जाने त्यो सागहरू 40 रुपियाँ केजी बिक्री भएको थियो भनेपछि दोहोरा फाइदा भयो। अब त्यो गरिसकेपछि तपाईँले त्यो प्याजहरूलाई घाम नलाग्ने छारीवाला कोठामा फिजाएर जाने तपाईँले राख्न पर्यो। फिजाएर राखिसकेपछि 10-15 दिनपछि प्याजमा केही पाप्रो बाहिरको पाप्रो भन्छ नभए जाने बाहिरको कभर जुन जाने अरू प्याजहरूमा जाँदाखेरि पातलो बनेको हुन्छ नि त्यो मौसमको प्याजमा जाने पातलो कभर बनेको हुन्न। जब 10-15 दिन तपाईँले जाने स्यालमा सुगाउनुहुन्छ फिजाउनुहुन्छ तब पातलो कभर भन्छ। त्यसपछि जाने तपाईँले जति सक्यो बजारमा गएर बिक्री वितरण गर्न पर्यो।
प्याज खेतीको विषयमा नार्क अन्तर्गतको बागवानी अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक ईश्वरी प्रसाद गौतमसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बद्लिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। हिउँदे तरकारी बाली अन्तर्गत किसानले यति बेला प्याज लगाउने बेला भएको छ। आज हामी प्याज खेतीको विषयमा नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बागवानी अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक ईश्वरी प्रसाद गौतमसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
अब अलिकति मौसमीका कुरा गरिहाल्नु न, खास गरी सान्दर्भिक समय यो मौसमी प्याज लगाउँदा बेमौसमी जस्तै हो कि अरू कुरामा पनि ध्यान दिनुपर्छ?
अब मैले भनिसकेँ प्याज अब तपाईँले नर्सरी राख्नुभयो बेर्न जाने गर्नुभयो भने अब जग्गा फिरफिरेसन गर्नुहोस्। फिरफिरेसन गरिसकेपछि तपाईँको प्याजहरू जाने ऐनै भनिसकेँ, 15-15 सेन्टिमिटरको दूरीमा प्याजहरूलाई रोप्नुहोस्, त्यसपछि झारपातहरू चाहिँ गोड्ने, सिँचाइ दिने चाहिँ व्यवस्था चाहिँ एज युजुअल गर्नुहुन्छ तपाईँले अब सिँचाइ पनि। तर चाहिँ एउटा किसानहरूले चाहिँ अलि नबुझेको कारण के छ भन्दाखेरि, मैले ऐनै पनि भनिसकेँ, प्याज चाहिँ खोनजोत गरेर धेरै चाहिँ माटो टाइट भयो भने प्याजको गानो चाहिँ बढ्न सक्दैन। हेर्नुहोस्, सकेसम्म आधी चाहिँ गानो बाहिर देखिने गरेर प्याजहरू खोनजोत गर्दाखेरि केही गानोहरू बाहिर देखाएर खोनजोत गरिदिन पर्यो। त्यसपछि चाहिँ तपाईँले सिँचाइहरू चाहिँ पनि दिन पर्यो, बेला बेलामा 15 दिनको फरकमा चाहिँ सिँचाइहरू दिन पर्यो, झारपातहरू हटाउन पर्यो। त्यसपछि रोगहरू चाहिँ केही देखियो भने चाहिँ नजिकको प्राविधिकसँग सोचेर विषादीहरू चाहिँ छर्न पर्यो। खास प्याजमा त्यति ठूलो चाहिँ समस्या चाहिँ रोगहरूको त्यति देखिएको छैन।
तपाईँले रोगको भन्नुभयो, कुरा गरिहालौँ, ग्रामीण भेगतिर अझ बढी समस्या हुन्छ, नजिकै प्राविधिक पनि नपाइने, लागिहाल्यो भने त्यसको उपचार विधि थाहा नपाउँदा नपाउँदै बोटमै अब प्याज भनौँ न उल्लेखित रूपमा विकास नहुने, त्यसैले रोग लाग्ने नदिने के कुरामा ध्यान दिने किसानले?
अब रोग लाग्ने नदिन त कहिले काहीँ के हुने वातावरण बाहिर अरूको चाहिँ जग्गामा के छ त्यसको आधारमा पनि हुन्छ, वातावरण कस्तो छ, धेरै चाहिँ वर्षा भयो, धेरै चाहिँ ह्युमिडिटी हाई भयो भने रोग हुन्छ। मैले ऐनै भनिसकेँ, सबभन्दा पहिले बेर्ना रोप्नुभन्दा पहिले बेर्नाको उपचार गर्ने भनेर मैले बताइसकेँ, बिउको उपचार गर्ने भनेर बताइसकेँ। यति गरिसकेपछि हामीले चाहिँ सम्झ्यौँ कि रोग कम लाग्छ। यदि लागिसक्यो भने पनि कुनै पनि चाहिँ पर्पल ब्लज भन्ने अलिकन एउटा रोग लाग्छ, त्यसमा चाहिँ सिस्टमेटिक विषादीहरू ल्याएर चाहिँ छर्दाखेरि त्यो चाहिँ रोग कन्ट्रोल हुन्छ।
त्यो नजिकै प्राविधिकमा पाउँछ कि अब फेरि त्यो सहरमै जान पर्ने? ठुलै
एग्रोभेटहरूमा जाने पाउँछ, एग्रोभेटहरूमा जाने गएर किन्दाखेरि प्याजमा यस्तो यस्तो चाहिँ हाम्रो रोग लाग्छ भनेर सक्नुहुन्छ भने उहाँले चाहिँ सेम्पल भयो लगेर गए भयो। अहिले त जिल्ला कृषि विकास कार्यालय नजिक होला अथवा कृषि सेवा केन्द्रहरू होला, त्यहाँबाट गएर चाहिँ पनि गर्न सकिन्छ। अब कमर्सियल स्केलमा जाने गर्ने मान्छेले त त्यति त कष्ट त गर्न पर्यो नि, जुन चाहिँ घरासी रूपमा जाने थोरै थोरै मात्र उत्पादन गर्ने हो तिनीहरूलाई जाने हामीले सकेसम्म के भन्छ भन्दाखेरि सकेसम्म विषादी औषधि चाहिँ नछर्नुहोस्, जुन चाहिँ बिउको चाहिँ उपचार गर्नुहोस्, बेर्नाको उपचार गर्नुहोस्, खेतबारी सफासुग्घर राख्नुहोस्, तपाईँकोमा रोग लाग्दैन भन्ने हाम्रो पहिलो प्राथमिकता हो। तर व्यावसायिक रूपमा जाने ठूलो मात्रामा जाने खेती गरियो र बिक्रीको निम्ति गरियो भने त अलिकन प्राविधिक ज्ञान त हुनै पर्छ।
पक्कै पनि। अब अलिकति यो बढी बहस हुने विषयमै प्रवेश गरौँ, खास गरी प्याजमा हामी आत्मनिर्भर छैनौँ, प्याजको धेरै मात्रा अहिले पनि भारत लगायतका देशबाट ल्याउनु पर्ने बाध्यता छ, नेपालमा प्याजको उत्पादन र आयात हुने दर के कस्तो छ?
अब यो प्याजको जुन पहिले अहिले मैले जाने 2-4 वर्ष यता जाने प्याजमा कुन जाने आयात र कुन निर्यात कति हुन्छ भनेर मैले अध्ययन गरेका छैन। पहिले अध्ययन गर्दाखेरि मोर देन 60% चाहिँ हामीले भारतैबाट चाहिँ प्याजहरू चाहिँ आयात गर्थ्यौँ र भारत बाहेक अरू देशबाट पनि चाहिँ हामीले आयात गरेका छौँ। एउटा कुरा प्याजमा व्यावसायिक जाने तरिकाले चाहिँ हामी जान नसक्नु हो, अर्को कुरा यो मार्केटिङ भनेको महत्त्वपूर्ण कुरा हुने रहेछ। हेर्नुहोस्, तपाईँलाई मैले एउटा सानो उदाहरण दिउँ, चिप्स उद्योग छ नि, चौधरी उद्योग, तपाईँ त्यहाँ थाहा होला, त्यहाँ हामीले चिप्सको अनुसन्धानको सिलसिलामा हाम्रो नेपालमा पनि एउटा दुईवटा जातहरू हामीले विकसित गऱ्यौँ र चाहिँ इन्डियाबाट जात नल्याउनुहोस्, यहाँको जातहरू लाउनुहोस्, इन्डियाको जातभन्दा हाम्रो जातहरू राम्रो छ भनेर हामीले उहाँलाई कन्भिन्स पनि गऱ्यौँ र उहाँ चौधरी उद्योगले पनि इन्डियाका राम्रा भएका जातहरू पनि किसानलाई ल्याएर चाहिँ लगाउन दिनुभयो। लगाउँदा दिँदा फेरि आलु पनि राम्रो उत्पादन भयो, तर उहाँले आलु पाउनु भएन हेर्नुहोस् चिप्स गराउनको निम्ति, किनभने किसानले चाहिँ अलि 2 पैसा महँगो पाउने भने बजारतिर दुग्रुने, एउटा त्यो भयो भने अर्को यो मार्केटिङको सबभन्दा ठुलो रोल रहेछ। उहाँले भन्नुभएको मलाई चाहिँ बडो चाहिँ चित्त बुझ्यो, यहाँबाट भोलि 10 ट्रक चाहिँ आलु चाहियो भनेर आज फोन गरेँ भने 3-4 दिनमा 10 ट्रक आलु इन्डियाबाट आउँछ, तर नेपालमा आलु चाहिँ हामीलाई 1 ट्रक आलु खोज्नु पऱ्यो भने हामीलाई 4-5 दिन 4-5 जना किसान कहाँ गएर धाउन पर्छ, जुन हाम्रो कलेक्सन चाहिँ गर्ने पैसा चाहिँ महँगो पर्छ। त्यसो हुनाले हामीले मुख्य गरेर इन्डियाबाट आलु ल्याउने हो कारण यही हो भनेर उहाँले भन्नुभएको थियो। नेपालमा पनि यो जबसम्म जाने मार्केटिङ चाहिँ राम्रो हुँदैन, किसानहरूले कोही किसानले बजार पाएन भन्छ, कोही किसानले चाहिँ बजार पाएन भन्छ भने कोही ग्राहकले चाहिँ प्याज चाहिँ महँगो भयो हामीले खाने बेला चाहिँ पाएन भनेर भन्छन्। त्यसो हुनाले मार्केटिङ सिस्टम भनेको जुनसुकै तरकारी भाजी प्याज भनौँ अर्थात् जुनसुकै त्यसमा पनि एउटा जाने हामीले फोकस दिनपर्छ र अहिले जाने जुन सरकारले जाने नयाँ नीति तथा कार्यक्रममा एक गाउँ एक जाने प्रोडक्ट र जाने एउटा गाउँलाई एउटा जाने बाली भनेर यसरी ल्याएको छ। यो कार्यक्रमले भोलि बिहान त्यहाँ कुनै क्षेत्रमा जाने प्याजको जाने पकेट एरिया गराएर जाने बिक्री भयो भने प्याजमा हामी जाने नै जाने आत्मनिर्भर हुन सक्छौँ भन्ने मेरो जाने कल्पना छ।
हेरौँ, यो प्याजमा परनिर्भरता बढ्दैछ, 40% यो घरेलु उत्पादन र 60% विदेशी आयात हेर्दाखेरि त रेसियो अर्थात् अनुपात चाहिँ अझै ठुलै रहेछ। अब यसलाई नेपालमै प्याजको उत्पादन बढाउन र हाम्रा गाउँघरमा जो अहिले घराएसी कामका लागि दुई चार बोट लगाइहालौँ खाइहालौँ भन्ने किसिमले लगाइन्छ, त्यसलाई व्यवसायीकरण गर्नका लागि किसान आफैले पनि अर्थात् हामी सबैले पनि के कुरामा ध्यान दिनु पर्ला त?
अब सबभन्दा पहिले त के छ भन्दाखेरि अब हाम्रो अरू सबै भएको छ एउटा स्टोरेजतिर जाने, प्याजको स्टोरेज कसरी गर्ने भन्ने कुरामा। अब हुन त अहिले जाने विगत केही जाने एक दुई वर्ष यता जाने मैले सुन्दैछु विभिन्न ठाउँमा सरकारले स्टोरेज जाने रुमहरू कोल्ड स्टोरेज रुम पनि गराएको छ, अनि स्टोरेज रुमहरू प्याजको लागि पनि स्टोरेज गर्ने भनेर विभिन्न क्षेत्रमा गराउने भनेर भनेको छ। त्यो स्टोरेज गरिसक्यो भने प्याजहरू किसानले लामो समयसम्म भण्डारण गर्न नसक्दा जाने जुन क्षति भएको छ त्यो स्टोरेज गर्नको निम्ति स्ट्रक्चर बनायो भने अटोमेटिक बढ्छ एउटा प्याज खेती, एउटा कुरा। दोहोरो कुरा, प्याजमा जाने अनुसन्धान पनि हुन पर्यो। अहिलेसम्म जाने हाम्रो एउटा मात्र जात छ भने मैले हुन त यो रेड क्रियोल भन्ने जात यहाँ मात्र नभएर इन्डिया बङ्गलादेश अरू जातमा पनि यो जात यति राम्रो छ कि यति बढी डिमान्ड छ कि छ, तर जाने किसानलाई मार्केटिङको ग्यारेन्टी हुन पर्यो र स्टोरेजतिर जाने हामीले गरियो भने हामी सफल हुन सक्छौँ। दोहोरो कुरा जाने अहिले मैले भनिसकेँ एक गाउँ एक प्रोडक्ट भन्ने जुन चाहिने कार्यक्रम छ त्यो ठाउँमा व्यापक रूपमा सरकारले प्याजलाई लाउनलाई प्रोत्साहित गर्नुपर्छ। यहाँ त जाने विडम्बनाको कुरा के छ भने अनुसन्धान गर्ने मान्छे दुई चार वर्ष प्याजमा अनुसन्धान गर्यो भने अर्का ठाउँ सरुवा हुन्छ अर्को करबतिर जान्छ भने कृषि प्रसार कार्यकर्ताहरू अथवा उसलाई पनि ज्ञान कम हुन सक्छ, कुरा बुझ्नु भएन। जुन एक प्रोडक्ट एक गाउँ भन्ने छ त्यस्ता प्रोडक्टमा विशेष चाहिँ प्राविधिकहरू पनि दक्षता हासिल गरेको तालिम प्राप्त कुन तरकारीमा कुन चाहिँ क्रपमा काम गर्ने हो त्यस्ता प्राविधिकहरू खटाएर जाने हामी जाने हो भने उत्पादन बढाउन प्याज्न जाने सजिलै सकिन्छ भन्ने जाने मेरो महसुस हो। मैले जाने सबभन्दा पहिले इन्डियामा यो अफ सिजन अनियनमा मैले एमएससी गर्दा फेरि मेरो अफ सिजन अनियनमा भनौँ न बेमौसम प्याज खेतीमा जाने जुन अनुसन्धान गरेका थिएँ पहिले मेरो प्रोफेसर डाक्टर साहबहरूले यो यहाँ सफल हुँदैन तपाईँले नगर्नुहोस् भनेर भन्नुभएको थियो युपीमा भनौँ न। त्यसपछि मैले जबरजस्ती गरेँ तर पछि खोरब जाने जब जाने प्रोडक्सन राम्रो भयो त्यसपछि त्यो युनिभर्सिटीमा आउने त्यहाँका जाने बाहिरको जुन भ्रमण गर्न आउने छ सबभन्दा पहिले त्यो प्याजको प्लट लगाएर देखाउँथ्यो युनिभर्सिटी कानपुरले र धेरै सफल भएर पछि जाने मलाई जाने निकै जाने धन्यवाद पनि दिनुभयो त्यहाँ भनौँ न। अनुसन्धान गर्दै जाँदाखेरि सधैँभरि सफल भन्ने कुरा हुँदैन, कहिलेकाहीँ विफल पनि हुनसक्छ र हामीले प्रयास गर्ने हो भने जान सकिन्छ।
अब अर्को कुरा यो व्यवसायीकरण कतिको बढेको छ त, जुन परनिर्भरता जति बढेको छ नेपालमै घराइसी रूपमा त प्याज लगाउने क्रम छ फाटाफुटा, तर व्यावसायिक रूपमा प्याजकै व्यवसाय गर्नेहरू चाहिँ कतिको वृद्धि भइरहेको छ?
दुई वर्ष चाहिँ भयो यो खुमलटारमा चाहिँ आएको र हामीले प्याजमा खास अनुसन्धान पनि नगरेको हुनाले र यो हाम्रो खास अनुसन्धान गर्ने जातीय प्रबन्धन गर्ने जातीय विकास गर्ने कुनै जातमा रोग लाग्यो भने त्यो रोग सम्बन्धी परीक्षण गर्ने हो
तपाईँको अनुमानमा।
र मैले तराईतिर बस्दा फेरि तराईमा जाने व्यापक रूपले जाने प्याज खेती जाने बढ्दै गएको मैले महसुस गरेको छु, पहाडमा जाने त्यति जाने बढे जस्तो मलाई जाँदै लागेको छैन। किनभने अहिले किसानले खास गरेर यो काठमाडौँ एरियामा त बेमौसमी गानाहरू प्याजहरू रोपेर पनि जाने यहाँ सप्लाई भएको छ त्यताबाट पनि छ, तर सरसर्ती बजारमा जाने गएर हेर्दाखेरि र प्याजको जाने ऊ हेर्दाखेरि अझै पनि जाने हाम्रो इन्डियाबाट धेरै जाने प्याज आएको छ, त्यस हुनाले त्यति व्यवसायीकरणले गए जस्तो मलाई लाग्दैन।
अझै पनि हामी अर्काले उत्पादन गरेको प्याज खान निकै सिपालु छ तर आफैले यसको व्यवसायीकरण गर्न गाह्रो छ राज्यले।
अर्को दोहोरो कुरा जाने तपाईँलाई के पनि भन्न, प्याजको मेन क्षेत्र भनेको ड्राई एरियातिर हाम्रो नेपालबाट प्याजको बिउ धेरै निकासी हुन्थ्यो पहिले बङ्गलादेशतिर रुकुममा हाम्रो प्याजको बिउ उत्पादन गर्न सबभन्दा जाने राम्रो ठाउँ र यति राम्रो बिउ उत्पादन हुन्छ त्यो बिउ किसानले पाए भने त्यो किसानले जाने लाउँदाखेरि उत्पादन पनि राम्रो हुने, व्यवस्था पनि राम्रो हुने छ। रुकुम जाने नेपाल सरकारको जाने तरकारी फर्म छ, नेपालमा जाने प्याजको बिउ त्यहाँ हुन्छ। र अहिले विगत केही वर्षमा जाने मैले देख्दाखेरि के छ भन्दाखेरि, प्याजको बिउ उत्पादन किसान लेभलमा जाने केही बिउ उत्पादन सुरु भएको छ, किसानहरूले उत्पादन गरेका छन्, बजारमा खपत पनि बढी भएको छ। त्यो हिसाबले जुन चाहिँ प्याजको क्षेत्रफल त बढेको छ, तर जुन रेसियोमा बढ्न पर्थ्यो त्यो रेसियोमा चाहिँ बढेको छैन जस्तो लाग्छ।
अलिकति इतिहास कोट्याइहाल्नुभयो तपाईँले, पहिला हामीले बङ्गलादेशलाई प्याज निर्यात गर्थ्यौँ, प्याजको बेर्नाहरू अझ भनौँ प्याज बिउ नै निर्यात गर्थ्यौँ, अहिले अवस्था उल्टो छ ठ्याक्कै।
होइन सायद जाने तथ्याङ्क अहिले मैले अहिले तथ्याङ्क हेरेको छैन, अहिले पनि जाने केही मात्रामा जान्छ होला बङ्गलादेशतिर, किनभने यहाँको हाई डिमान्ड छ, यहाँ क्वालिटी जाने प्याज। तपाईँले जाने नेपालबाट जाने प्याजको बिउहरू जान्थ्यो, मुलाको बिउहरू जान्थ्यो, यो त चार पाँच वर्ष अगाडिसम्म पनि जान्थ्यो। अहिले अहिले पनि सायद जान्छ जाँदैन, मैले अहिले आज तथ्याङ्क हेरेको छैन। तथ्याङ्क माग्नुहुन्छ भने जाने कृषि मन्त्रालयको तथ्याङ्क हेरेर जाने म भनौँला। र हाम्रो यहाँको क्वालिटी बिउ जाने भएको हुनाले त्यहाँबाट डिमान्ड छ। जस्तै मुसुरो जान्थ्यो हाम्रो बङ्गलादेशमा, तपाईँले सुन्नुभएको होला, यो त जाने मैले अहिले भनिसकेँ, यो मार्केटिङ च्यानल
कमजोर हुँदाखेरि
मार्केटिङ च्यानल जाने राम्रो भयो भने अहिले पनि जान्छ। हेर्नुहोस् नेपालका किसानले बरु बाहिरको प्याज लिएर जाने लगाउला, त्यो मार्केटिङ च्यानलमा जुन जाने निर्यात गर्ने मान्छे हो उसले जाने पायो भने उसले त्यहाँ सप्लाई गर्छ।
अब अन्तिममा यो समग्रमा प्याजको खेती र प्याजको उत्पादन अनि प्याजको आयातको समग्रमा भन्नुपर्दा, किसानले यो आयातको कुरा छोडेर उत्पादनतिर ध्यान दिन कसको सहयोग लिन कहाँ कहाँ ढकटेकाउनु पर्ला त्यो पनि भनिदिनुहोस् न।
अब मैले त अहिले भनिसकेँ, एउटा आफ्नै गाउँ आफ्नो प्रोग्राम भनेर भनिसक्यो। प्रत्येक जिल्लामा जिल्ला कृषि विकास कार्यालयहरू छ, हेर्नुहोस्, त्यसपछि सेवा केन्द्रमा सेवा केन्द्रहरू छ, र विभिन्न चाहिने ट्रेनिङ सेन्टरहरू छ। त्यो ट्रेनिङ सेन्टरमा किसानले चाहिने ट्रेनिङ नलिएका पनि होइन, प्याजको ट्रेनिङ पनि लिएका छन्, उत्पादन गरेका छन्। अब अहिले चाहिने अहिलेको गभर्मेन्टहरूले संहितामा जुन चाहिने देश गइरहेको छ, कुन क्षेत्रमा कुन बालीको जाने बढी प्राथमिकता छ, जस्तै मैले भनिसकेँ रुकुम रोल्पा यानि नेपालगञ्जतिर यतातिर जाने हो भने हामीले चाहिँ संहिताले प्याजमा जाने एकदम इम्पोर्टेन्ट दिनुपर्छ। हेर्नुहोस् त्यहाँ बिउ उत्पादन पनि प्रशस्त मात्रामा जाने गरेर क्वालिटीको बिउ उत्पादन गर्न सक्छौँ हामीले, र जाने हामीले विदेश जाने निर्यात गर्न सक्छौँ, विदेश निर्यात गर्न सक्छौँ, र प्याजको जाने फ्रेस प्याजका बल्बहरू पनि जाने हामीले त्यहाँ उत्पादन गर्न सक्छौँ। यसमा त जाने संघीय सरकारले पनि ध्यान दिन पर्यो, जिल्ला कृषि विकास कार्यालयले पनि ध्यान दिन पर्यो। अब अनुसन्धानले त अब जाने नयाँ नयाँ जातहरू विकास गरेर ध्यान दिन त जाने परिहाल्छ, अनुसन्धानले पनि जाने ध्यान दिन पर्यो। अब सबैको सहकार्य भयो भने र यो मार्केटिङलाई कसरी लिङ्क गराउने हो, मार्केटिङ र स्टोरेजलाई मेन जाने अहिले त्यही हो समस्या भनेको त्यही हो। त्यस हुनाले गभर्मेन्टले चाहिँ मलाई लाग्छ कि अहिले त स्टोरेज कोल्ड स्टोरेज गर्नको निम्ति र स्टोरेजको निम्ति गभर्मेन्टले केही अनुदान पनि दिन्छ कृषि विकास कार्यालय मार्फत। त्यो अनुदानबाट जाने व्यवसायीहरूले त्यहाँ कोल्ड स्टोरेज गरेर प्याज स्टोरेज गर्न सक्ने हो भने धेरै हदसम्म जाने अटोमेटिक जाने प्याजको खेतीको विस्तार हुन्छ भन्ने जाने मेरो जाने अनुमान छ।
अन्तिममा तपाईँको केही छ यो बाहेक भन्नुपर्ने र मैले सोध्न छुटाएको?
अब अन्तिममा त अब केही छैन, अब यो कृषि नेपाल कृषि अनुसन्धान परिषद पनि अब केन्द्रीय स्तरमा छ, अब कसरी जाने हो यसको जाने हामीले जाने हेर्न बाँकी नै छ। अब अनुसन्धान भनेको र प्रचार प्रसारसँग कसरी गर्ने हो, अब प्रत्येक गाविस नगरपालिकामा कृषि कार्यक्रमहरू जाने कृषिका प्राविधिकहरू जाने भन्ने छ, त्यसको अनुसन्धानतिर कसरी जाने लिङ्क अप गर्ने हो त्यसमा गभर्मेन्टले सोच्नै पर्छ। दोस्रो कुरा जाने के भन्छु भन्दाखेरि, मैले विषय विशेषज्ञहरूको जुन जाने इमिडिएट जाने एक दुई वर्ष दुई चार वर्ष नहुँदै जाने सरुवाको जाने जुन छ, यसले पनि कुनै पनि बाली अथवा कुनै पनि अनुसन्धान कार्यमा धेरै जाने घाटा पुर्याएको छ। हेर्नुहोस् एउटा विशेषज्ञलाई अहिले जाने अनुसन्धान भनेको जाने ठूलो ज्ञान चाहिन्छ। आज एउटामा अनुसन्धान गरेको छ, त्यो कुरा जाने अनुसन्धानको जाने काम नसकिँदै पाँच महिना छ महिना एक वर्ष नहुँदै पटक पटक विभिन्न ठाउँमा जाने हाम्रो स्वरूपा गर्दाखेरि निश्चय पनि यो रिसर्च नेपालको अलिक कमजोरी भएको देख्छु मैले। यसमा नेपाल कृषि अनुसन्धान परिषदले एउटा रूल एउटा नियम गराएर कुन साइन्टिस्टलाई कुन ठाउँमा कति वर्ष राख्ने हो त्यो अनुसार गरायो भने त्यसले अनुसन्धानबाट आएको चिजहरू बल्ल जाने किसानको खेतबारीमा जान सक्छ।
हस्, यो समय र संवाद अनि प्याजका बारेमा जुन महत्वपूर्ण भनाई तपाईँले राख्नुभयो, जति पनि जानकारी दिनुभयो किसानलाई, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नार्क अन्तर्गतको बागवानी अनुसन्धान महाशाखाका प्रमुख वैज्ञानिक ईश्वरी प्रसाद गौतम। प्याज खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलियुत नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै विष्णु विश्वकर्मा र म मिलन तिमल सिन्हा पनि विदा हुन्छौ। नमस्कार।